بسم اللہ الرحمن الرحیم، درود و سلام ہو محمد و آل محمد پر. ناظرین، السلام علیکم. میں علی عباس رضوی پروگرام انداز جہاں لے کر آپ کی خدمت میں حاضر ہوں. امید ہے کہ جہاں بھی ہوں گے انشاءاللہ ہمیشہ کی طرح آج بھی بخیر و عافیت ہوں گے. ہمارے آج کے پروگرام کا موضوع ہے دنیا کے مختلف ملکوں میں امریکہ کے ذریعے کی جانے والی جاسوسی اور اس پر امریکہ کے قریبی اتحادیوں کی برہمی. اس موضوع پر گفتگو ہوگی معزز مہمانوں سے، مگر مختصر سے وقفے کے بعد. جی ناظرین، اگر کسی سے اس دور میں یہ پوچھا جائے کہ سب سے زیادہ کس چوری کی اہمیت ہوتی ہے تو لوگ فوراً یہی کہیں گے سونے چاندی اور ہیرے جواہرات کی چوری سب سے زیادہ بڑی چوری اور سب سے زیادہ اہمیت والی چوری ہوتی ہے، اور یہ چوری جو کرتا ہے وہ چور بھی بہت بڑا چور کہا جاتا ہے. لیکن جب ہم یہ دیکھتے ہیں کہ آج سونے اور چاندی، ہیرے اور جواہرات سے بڑھ کر بھی کسی چیز کی چوری ہو رہی ہے، تو ظاہر ہے کہ اس چوری یا اس چیز کی اہمیت ظاہر ہے کہ سونے چاندی اور ہیرے جواہرات سے بھی زیادہ ہوگی. ان دنوں امریکہ بہادر کے ذریعے دنیا کے مختلف ملکوں میں ایک الگ چیز کی چوری کی جا رہی ہے، جس کو کہتے ہیں ٹیلی فونک مکالمے یا ٹیلی فونک کال. ظاہر ہے کہ جب امریکہ جیسا سپر طاقت والا ملک ٹیلی فونک کال کی چوری کرتا ہو، ٹیلی فونک مکالمے ریکارڈ کرتا ہو، تو اس میں کسی شک و شبہ کی گنجائش نہیں رہ جاتی کہ یہ چوری سونے چاندی اور ہیرے جواہرات سے بھی زیادہ اہمیت کی حامل ہے. سوال یہ پیدا ہوتا ہے کہ ٹیلی فونی مکالمے کی چوری یا اس کو ریکارڈ کرنا یا اس کی جاسوسی کیوں امریکہ کے لیے اتنی اہمیت کی حامل ہو گئی کہ دشمن تو دشمن، حریف تو حریف، وہ اپنے ان دوست ملکوں کے بھی ٹیلی فونی مکالمے چوری کرنے لگا یا ریکارڈ کرنے لگا جس کو وہ اپنا اتحادی، اپنا شریک اور اپنا دوست کہتے نہیں تھکتا، اور وہ دوست بھی امریکہ کو اپنا اسٹریٹجک اتحادی اور اپنا پارٹنر کہتے نہیں تھکتے. مرزا غالب نے شاید کسی وقت جو یہ شعر کہا تھا کہ ہم کو ان سے وفا کی ہے امید جو نہیں جانتے وفا کیا ہے، ممکن ہے ان کا مفہوم اور مراد اور مقصود کچھ اور رہا ہو، لیکن آج یہ شعر امریکہ کے ان دوستوں پر صادق آ گیا جو امریکہ کی وفا پر اعتماد کرتے تھے اور یہ جانتے ہوئے کہ امریکہ سے کسی بھی طرح کی وفا کی امید نہیں ہے. اس موضوع پر ہم گفتگو کریں گے اپنے معزز مہمانوں سے، مگر ہمارے ساتھیوں نے یہاں پر ایک رپورٹ تیار کی ہے، پہلے اسے دیکھتے ہیں پھر آپ کی خدمت میں اور اپنے معزز مہمانوں کی خدمت میں حاضر ہوتے ہیں.
امریکہ میں شہریوں کی جاسوسی کیے جانے کا مسئلہ ایک عرصے سے تنازع کا سبب بنا ہوا تھا اور عوام کو اس پر سخت اعتراض تھا، لیکن اسی اثنا میں امریکی خفیہ ایجنسی این ایس اے کے سابق اہلکار ایڈورڈ اسنوڈن کے انکشافات نے ساری دنیا کو مبہوت کر دیا. ان انکشافات سے یہ حقیقت سامنے آئی کہ امریکہ اپنے شہریوں ہی نہیں بلکہ دیگر ملکوں کے سربراہوں اور اہم عہدیداروں کی ٹیلی فون کالز اور نقل و حرکت پر گہری نظر رکھتا ہے. امریکی خفیہ ایجنسیاں دہشت گردی کا مقابلہ کرنے کا عذر لنگ پیش کر کے دیگر ملکوں کی کمپنیوں اور صنعتوں کی بھی جاسوسی کر رہی ہیں. رپورٹوں میں بتایا گیا کہ امریکہ نے یورپ سمیت دنیا بھر کے عوام اور اعلیٰ سرکاری عہدیداروں کی جاسوسی کے ساتھ ہی 35 سربراہان مملکت کی بھی جاسوسی کی ہے اور ان کے ٹیلی فونی مکالمات سنے اور ریکارڈ کیے ہیں. جرمن چانسلر اینجلا مرکل اور برازیل کی صدر دلما روسیف ان سربراہان مملکت میں شامل ہیں جن کی امریکہ کی نیشنل سیکیورٹی ایجنسی نے جاسوسی کی ہے. اس صورتحال پر چار سو سے سخت مخالفت کی آوازیں بلند ہونے لگی ہیں. خود امریکہ کے اندر بھی مظاہرے شروع ہو گئے ہیں. ہفتے کے روز ہزاروں امریکی شہریوں نے واشنگٹن میں وائٹ ہاؤس کے باہر دنیا میں امریکہ کی جاسوسی کی سرگرمیوں کے خلاف مظاہرے کیے. ادھر بیرونی دنیا میں بھی امریکہ پر شدید دباؤ پڑ رہا ہے. ان دنوں امریکہ اپنی خارجہ پالیسی کے حوالے سے جتنے دباؤ میں ہے، شاید اس سے پہلے اتنا دباؤ اس پر کبھی نہیں رہا. دوسرے ملکوں میں امریکہ کی جاسوسی کی سرگرمیوں کے انکشاف کے بعد واشنگٹن کے قریبی ترین اتحادیوں کی بھی صدائے احتجاج بلند ہو گئی ہے. فرانس، جرمنی اور اٹلی کے بعد اسپین نے بھی امریکی جاسوسی پر سخت اعتراض کیا ہے. حکومت اسپین نے میڈرڈ میں امریکی سفیر کو وزارت خارجہ میں بلا کے یورپ میں امریکہ کی جاسوسی پر اپنے احتجاج سے امریکی حکومت کو مطلع کرنے کے ساتھ ہی اس سلسلے میں وضاحت طلب کی ہے. جرمنی اور برازیل اقوام متحدہ کی جنرل اسمبلی میں امریکہ کے خلاف ایک قرارداد لانے پر غور کر رہے ہیں۔ اقوام متحدہ کے سفارتی ذرائع کے مطابق جرمنی اور برازیل کی جانب سے جنرل اسمبلی میں پیش کی جانے والی ممکنہ قرارداد پر تبادلہ خیال کا سلسلہ جاری ہے۔ اطلاعات کے مطابق دونوں ملکوں نے 18 ملکوں سے اس قرارداد کے سلسلے میں نتیجہ خیز گفتگو کی ہے۔ جرمنی کی حکومت اس معاملے میں حد درجہ خفا ہے، کیونکہ میڈیا میں آنے والی اطلاعات کے مطابق جرمن چانسلر کا فون سن 2002 سے این ایس اے کے نشانے پر تھا اور ان کے لیے جی چانسلر مرکل کا کوڈ ورڈ معین کیا گیا تھا۔ امریکہ کی جاسوسی کی سرگرمیوں کی تاریخ کافی پرانی ہے۔ اب تک یہ تاثر دیا جاتا تھا کہ امریکہ اپنے دشمنوں جیسے سوویت یونین اور امریکہ مخالف بلاک میں شامل ملکوں کی جاسوسی کرتا ہے، لیکن اب معلوم ہوا کہ اس کے اتحادی حتی یورپی ممالک بھی اس کی جاسوسی سے محفوظ نہیں رہے ہیں۔ البتہ اس بات کو بھی فراموش نہیں کرنا چاہیے کہ عالمی سطح پر جاسوسی کی سرگرمیوں میں امریکہ کو یورپی حکومتوں کا تعاون بھی حاصل رہا ہے، لیکن یہ کسی کو معلوم نہیں تھا کہ یورپ کے اعلیٰ عہدیدار سربراہان مملکت اور انجیلا مرکل جیسے یورپی رہنماؤں کی بھی جاسوسی کی جاتی رہی ہے۔ اس وقت امریکہ کے اتحادیوں میں واشنگٹن کی نسبت کافی غم و غصہ پایا جاتا ہے، اور جرمن وزیر خارجہ کے بقول امریکہ کی جانب سے وسیع جاسوسی کے انکشاف نے باہمی اعتماد میں درار ڈال دی ہے، اور اس وقت امریکی حکام ایشیا اور لاطینی امریکہ کے ساتھی یورپ کے عوام اور رہنماؤں کی سخت ترین تنقیدوں کی زد پر ہیں، اور ایسا لگ رہا ہے کہ 21ویں صدی امریکہ کی صدی ہونے کے بجائے جس کا امریکی خواب دیکھ رہے تھے، امریکہ پر چوطرفہ یلغار اور اس کے الگ تھلگ ہو جانے کی صدی بننے جا رہی ہے۔
جی ہاں، 21ویں صدی میں دنیا پر اجارہ داری کا خواب دیکھنے والا امریکہ اب ایسا لگتا ہے کہ نہ صرف یہ ایک دنیا پر اجارہ داری نہیں کر سکے گا، بلکہ دنیا میں بالکل سے الگ تھلگ پڑتا جا رہا ہے۔ ظاہر ہے کہ اپنے اقدامات اور اپنے کرتوتوں کی وجہ سے۔ اس موضوع پر ہم گفتگو کریں گے، اس کے لیے ہم نے اپنے دہلی اسٹوڈیو میں دعوت دی ہے ہندوستان کے سینئر سیاستداں اور سی پی آئی کے قومی سیکرٹری اتل کمار انجان صاحب کو۔ ہمارے لندن اسٹوڈیو میں موجود ہوں گے بین الاقوامی امور کے ماہر ڈاکٹر عنایت اللہ اندرا بھی، اور ٹیلی فون لائن پر موجود ہوں گے ناروے اوسلو سے سینئر طرز نگار حیدر حسین صاحب۔ آغاز کرتے ہیں دہلی میں سی پی آئی کے قومی سیکرٹری، کمیونسٹ پارٹی آف انڈیا کے رہنما اور سینئر سیاستداں اتل کمار انجان صاحب سے۔ اتل کمار انجان صاحب، آداب سر۔
آداب
اتل کمار صاحب، میں آپ سے پوچھنا چاہوں گا کہ ایڈورڈ سنوڈن جو امریکہ کے سی آئی اے کے سابق اہلکار تھے، ان کے ذریعے کچھ دنوں پہلے جو انکشافات کیے گئے تھے، اس کے بعد روز بروز پٹارا امریکہ کی کرتوتوں اور اس کی جاسوسی سرگرمیوں کا کھلتا ہی جا رہا ہے۔ اس وقت آپ جب یہ دیکھ رہے ہیں کہ امریکہ پر دنیا میں ہر طرف سے ایک طرح سے لعنت و ملامت کا سلسلہ جاری ہے، تو اس کی خارجہ سیاست کے میدان میں کیا پوزیشن ہے آپ کی نظر میں؟
دیکھیے، امریکہ اس وقت ایک زبردست اقتصادی بحران سے بھی پریشان ہے۔ ان 2008 سے لے کر ابھی تک ان کے ملک کے اندر جو معاشی معاملات ہیں اور جو ان کی پوری اکانومی ہے، وہ ایک طریقے سے چرمرائی ہوئی ہے۔ ایک طریقے سے ابھی پارلیمنٹ کے اندر ان کی جو نیشنل سینٹ ہے اور کانگریس ہے، اس میں جس طرح کے سوالات کھڑے ہوئے، اور ریپبلکن سے جس طرح سے ان کی ٹکر ہوئی، اور اوباما صاحب کو جس طرح سے ریپبلکن کے ساتھ ہاتھ جوڑنے پر اور ان کے ساتھ ہاتھ ملانے پر مجبور ہونا پڑا، اور تمام کنسیشن نیشنل پالیٹکس میں امریکی سیاست میں انہوں نے ریپبلکنز کو دیا ہے، کیونکہ ریپبلکنز کا ہاؤس آف کانگریس کے اندر ان کی اکثریت ہے۔ ایسے ماحول میں میں سمجھ رہا ہوں کہ امریکی سیاست ایک زبردست سنکٹ میں، جس کو کہتے ہیں گہران میں ہے، اور وہیں دوسری طرف جو اس کی خارجہ پالیسی ہے وہ بھی چٹک رہی ہے۔ مڈل ایسٹ کے اندر اس کی خارجہ پالیسی کیا ہے، ایران کے متعلق اس کی خارجہ پالیسی کیا ہے، اور اب یورپین یونین کے اندر جس طرح سے تمام ملکوں نے، ابھی جو برسلز میں یورپین یونین کی سمٹ ہوئی جو ابھی پچھلے فرائیڈے کو جمعے کے دن ختم ہوئی ہے، وہاں بڑی سیریس، بہت ہی سنگین قسم کے الزامات امریکہ پر لگائے گئے ہیں، اور امریکہ کے سب سے حامی دو ملک فرانس اور جرمنی، جو لگاتار امریکہ کی ہاں میں ہاں ملانے والوں میں ایک بڑے اغواکار تھے، آج انہی کے گھر میں انہی کی سیاست کرنے سیاستدان لوگوں کا اور خاص طور سے جرمن کی چانسلر مارکل کا فون موبائل ٹیپ کیا نیشنل سیکیورٹی ایجنسی آف یونائٹڈ اسٹیٹس آف امریکہ نے، اور تو اور برازیل کے ڈیلما کا جس طریقے سے صدر کا فون ٹیپ کیا، یہ بتلاتا ہے کہ امریکہ کبھی بھی ہیومن رائٹس کی عزت نہیں کرتا، بات بڑی لمبی لمبی کرتا ہے۔ وہ سیریا کے اندر بات کر رہا ہے ہیومن رائٹس کا وائلیشن ہو رہا ہے، تمام نیوکلئر آرسنل جو کیمیائی ہتھیار ہیں ان کو کیسے روکا جائے، باتیں بڑی بڑی ہے۔ اور مجھے یاد آ رہا ہے کہ ایک ہمارے یہاں بڑی سندر کہاوت ہے ہندی میں کہ بڑی بڑی باتوں کے چکر میں چھوٹی بھی گئی اور پتلون کی چاہت میں لنگوٹی بھی گئی۔ آج امریکہ دنیا کے سامنے پیش ہو گیا ہے کہ یہ جو ڈیموکریسی، جمہوریت، انسانی حقوق، یہ سب جو باتیں ہیں، یہ بڑی ہائی ساؤنڈنگ، بہت بڑی بحث کرنے والی اور بڑی گرم جوشی والے لفظ ہیں، لیکن حقیقت میں امریکہ ان کی عزت نہیں کرتا، ورنہ اپنے دوستوں کا، مارکل کا موبائل، اور وہ بھی ایک لیڈی کا موبائل، آپ غور کیجئے۔ اور امریکہ کہتا ہم اپنی ہم دنیا میں عورتوں کی بڑی عزت کرتے ہیں، مارکل تو ایک جرمنی کی چانسلر ہے، مہیلا ہے، دوسری بار جیت کر کے آئی ہیں، ان کا بھی آپ فون ٹیپ کر رہے ہیں۔ میں سمجھتا ہوں کہ یہ ایک طریقے کا، دیکھیے امریکہ ایک سامراجی ملک ہے اور سامراجیواد کسی کو چھوڑتا نہیں، امپیریلزم اپنے داؤں پیچ ہمیشہ لگاتا ہے، امپیریلزم کی نگاہ میں، امپیریلزم اور فیسزم کی نگاہ میں نہ تو ہیومن رائٹس ہیں، نہ انسانی حقوق کا کوئی راستہ ہے، نہ ان کے نگاہ میں جو ہے ورلڈ اوپینین کا کوئی مطلب ہے، وہ لگاتار ان سب کے خلاف کام کرتے ہیں اور بڑے سندر طریقے سے بتلاتے ہیں کہ وہ بڑے خوبصورت ہیں اور ان کے ملک کے اندر ان سب کی بڑی عزت ہے۔ اور افسوس یہ ہے، میں یہ کہنا چاہتا ہوں کہ اگر اسی طریقے سے یونائٹڈ اسٹیٹس آف امریکہ لوگوں کے اور ملکوں کے بیچ میں اور ان کی خود مختاری کو چیلنج کرے گا تو اس پر بھی غور کرنے کی ضرورت پڑے گی کہ یونائٹڈ نیشن کا دفتر امریکہ میں رہنا چاہیے کیا؟ کیونکہ آج سارے دنیا کے سفیر ملکوں کے، سارے ہیڈ آف اسٹیٹ، دنیا بھر کے پریزیڈنٹ، پرائم منسٹر وہاں جاتے ہیں، آپ ان کی خفیہ گیری کرتے ہیں؟ میرے خیال سے اب ہم کو اپنے آپ دیکھیے نا، سویڈن سے لے کر کے اسکینڈینیوین کنٹریز کے بھی جو ان کے بڑے دوست ہیں، بڑے ہمدرد ہیں، جو امریکن اکانومی کو بڑی مضبوطی دیتے ہیں، ان کے یہاں بھی آپ اپنی نیشنل سیکیورٹی ایجنسی اور خفیہ تنتر کا استعمال کرتے ہیں۔ اور سویڈن نے تو بہت صاف صاف کہا، اور وہ جو سارے کے سارے دستاویز اس نے سامنے رکھ دیے ہیں، اس سے دنیا کے لوگوں کو اور جو جمہوریت میں، جہاں واقعی میں جمہوریت ہے جی، انہیں سوچنا چاہیے کہ امریکی جمہوریت امپیریلزم، سامراجواد کی چاشنی کے ساتھ جڑا ہوا ہے، اس کی ربط جبت میں، سامراجواد کی ربط جبت میں وہاں ڈیموکریسی اور جمہوریت چلتی ہے۔
بہت شکریہ آپ کا، میں پھر حاضر ہوں گا۔ عبد القمار انجان صاحب، چلتے ہیں لندن اسٹوڈیو جہاں پر موجود ہیں بین الاقوامی امور کے ماہر ڈاکٹر عنایت اللہ اندرابی۔ السلام علیکم جناب۔
وعلیکم السلام ورحمۃ اللہ۔
اندرابی صاحب، میں آپ سے یہاں پر یہ پوچھنا چاہوں گا کہ اب جب یہ سارا معاملہ کھل کر سامنے آ گیا ہے تو سوال یہاں پر سیدھا سیدھا جو سادہ سا ہے وہ یہ اٹھتا ہے کہ جاسوسی تو کسی کی بھی جو ہے وہ جائز یا صحیح کام نہیں، لیکن فرض کر لیا جائے کہ دشمن کی یا جس سے خطرہ ہو اس کی جاسوسی کہیں نہ کہیں سے اس کا جواز نکالا جا سکتا ہے، فرض، لیکن دوست ملکوں کی، اتحادی ملکوں کی، الائنس ملکوں کی جاسوسی کرنا، وہ بھی جرمنی اور فرانس جیسے ملکوں کی جاسوسی کرنا، کیا ضرورت پڑی تھی امریکہ کو، وہ کون سی مجبوری تھی امریکہ کے سامنے؟
بسم اللہ الرحمن الرحیم۔ دیکھیے، پہلے میں آپ کے سوال کا ذرا جواب دیتا ہوں اور پھر اس کے بارے میں کچھ بنیادی باتیں میں آپ کی خدمت میں رکھوں گا۔ مسئلہ یہ ہے کہ جب جاسوسی، اور جاسوسی اس غرض سے جس غرض سے کی جا رہی ہے، یعنی اپنی یعنی جس کے پیچھے خود غرضانہ محرکات ہوں اور اپنی چودراہٹ کے محرکات ہوں، تو اس میں دوست دشمن کا خیال نہیں رکھا جاتا، اس میں ہر کوئی دوسرا جو ہے وہ بیگانہ ہے اور اس کی جاسوسی ضروری بن جاتی ہے۔ اور پھر اس میں بھی آپ دیکھیں کہ یہ جو جرمنی کا معاملہ ہے، تو हेलो, आप मेरी बात सुन रहे हैं?
जी, फरमाएं।
आप तक मेरी बात आ रही है?
जी, आवाज आ रही है, आप फरमाएं।
अच्छा, जी, तो मैं ये कह रहा था कि और उसमें भी जब जर्मनी का मसला आता है तो ये हमें देखना है कि ये अभी तो इस वक्त जर्मनी और अमेरिका तो हम उनको दोस्त ममालिक कह रहे हैं, लेकिन ये वही यूरोप है जिसने जंगें लड़ी और जर्मनी को निशाना बनाया था, जर्मनी को ख़त्म करने का एक यूरोप में उन्होंने बेड़ा उठाया था। उस वक्त अमेरिका नहीं था लेकिन बरतानिया था और ये अमेरिका उसका हलीफ था, तो ये उसमें एक ही बात थी। तो उस एतबार से ये जो जर्मन चांसलर और उसका मोबाइल फोन तक उसका उसको उसकी जासूसी करना, ये तो उसी एतबार से समझा जा सकता है, इसलिए कि यूरोप में जर्मनी का उभार जो है वो किसी अच्छी नज़र से नहीं देखा जाता है। यहाँ इससे अलार्म बजती है, ये जो एंग्लो सैक्सन जो एक एक चौधराहट बनी हुई है, यानी पहले बरतानिया था, अब बरतानिया अमेरिका की प्रॉक्सी बनकर या हलीफ बनकर जो भी आप कहें, तो जर्मनी का उबार कुछ अच्छी नज़र से देखा नहीं जाता। और जर्मनी के बारे में यहाँ की सियासत बहुत ही सेंसिटिव है, तो उस वो इसमें एक वो आपके सवाल का मेरा जवाब है, एक एक जरा एक मारूजी सतह पर।
लेकिन
लेकिन
फ्रांस के
अगर
बारे में क्या
आप
कहेंगे
इसमें
आप?
देखें ना कि ये जो मसला हो रहा है अभी
अंद्राबी साहब,
जासूसी का, और
अंद्राबी
जी
साहब,
जी फरमाएं
आप
जी,
जर्मनी के बारे में तो फरमा रहे हैं, लेकिन फ्रांस के बारे में क्या कहेंगे? फ्रांस के भी मिलियंस लोगों की उसने जो है जासूसी की है, और फ्रांस के साथ हॉलैंड ने भी सदर ओबामा से टेलीफोन करके इसकी वजाहत तलब की है, तो फ्रांस तो इत्तेहादी है।
इत्यादि तो इस वक्त है, लेकिन देखिए ना इनकी तारीख जो है ये मुतहारिब लोग रहे हैं और किसी भी वक्त कुछ भी होता है। और असल बात यही है कि इस जासूसी में देखिए ना आप, इस जासूसी में बिजनेस का पहलू भी बहुत गालिब है। जरूरी नहीं कि फ्रांस के साथ या जर्मनी के साथ कुछ सियासी मामला पर जासूसी हो, इकोनॉमिक इंटेलिजेंस यहाँ ऑलरेडी चल रही है, ये तो अभी एक्सपोज हो रहा है। लेकिन यहाँ का जो बहुत मोतबर अखबार जो फाइनेंशियल टाइम्स है, उसकी बाज़ाबता एक इंटेलिजेंस विंग है और उनके पास बहुत ही अप टू डेट इकोनॉमिक मालूमात रहती हैं, और ये बहुत इस बात का ख्याल रखते हैं कि इनका जो इकोनॉमिक मसला है, इनकी बिजनेसेस का जो मसला है, वो बिजनेसेस जो इन हुकूमतों पर गालिब है, वो बिजनेसेस जो इन हुकूमतों को जितवाने में रोल अदा करते हैं, तो उन बिजनेसेस के बारे में इनको सोचना होता है। और बहुत ही ज्यादा इंटेलिजेंस कॉन्शियस हैं ये कि ये क्या हो रहा है, फ्रांस क्या कर रहा है, जर्मनी की क्या, मतलब अमेरिका में बोइंग है, फ्रांस में एयरबस है, तो ये मामला जो है ये लगते तो गैर सियासी हैं लेकिन इनकी सियासी इंप्लीकेशंस हैं। ये एक दूसरे के इकोनॉमिक मूव्स के बहुत ही बाखबर रहना चाहते हैं और ये समझते हैं कि वो बाखबर रहना इनकी सियासत के लिए वो उसको अहम समझते हैं,
जी
तो ये मसला है।
जी
लेकिन अगर आप मुझे इजाजत दें, मैं गुजारिश करता हूं कि ये जो आपके उस आपकी जो इब्तदाई रिपोर्ट आई और उसमें जो आप कह रहे हैं कि अमेरिका लगता था कि 21वीं सदी अमेरिका की होगी, लेकिन ऐसा बिल्कुल नहीं है। ये कई बार जो मैंने जिक्र किया कि ये एक जवाल पजीर एक तमदन है, एक जवाल पजीर एक कॉलोनियल एक इस्तेमारी एक कंट्रोल है जो रोज बरोज जिसका जवाल जाहिर होता जा रहा
बहुत
है,
शुक्रिया
और
आपका, मैं फिर
अभी
हाजिर
जो
हूँगा आपकी
कुछ हो
खिदमत
रहा है
में।
ये उसी की निशानियां हैं।
जी डॉक्टर साहब, मैं फिर हाजिर हूँगा।
जी जी
इस वक्त
फरमाएं।
चलते हैं ओस्लो, नॉर्वे, जहाँ पर मौजूद हैं सीनियर तर्जे निगार प्रोफेसर हैदर हुसैन साहब। सलाम अलैकुम जनाब।
जी वालेकुम सलाम।
हैदर हुसैन साहब, मैं आपसे पूछना चाहूँगा कि यूरोप में जो इस वक्त शदीद गम और गुस्सा पाया जा रहा है अमरीका के तई, कि अमरीका ने यूरोपी शहरियों और यूरोपीय हुक्मरानों, हुकाम और सियासी शख्सियात की जो है टेलीफोन कॉल रिकॉर्ड की है, चोरी की उनकी गुफ्तगू, जो गुस्सा पाया जा रहा है, कितनी संजीदगी और कितनी शिद्दत है इसमें, और इसका अख्तिताम कहाँ पे होगा, किस नतीजे पर मुंतज होगा यह गुस्सा?
देखिए, जहां तक गुस्से की और एहतजाज की बात है वो तो अपनी जगह पे मौजूद है, और यकीनन यूरोपीय ममालिक जो है इस वक्त वो शदीद गुस्से की हालत में है। کہ ان کے سربراہوں کے ٹیلیفون ٹیپ کیے جا رہے ہیں، اینجلا مارکل کے ٹیلیفون ٹیپ جو ہے وہ ٹیپ کیے جا رہے ہیں، ان کی جو نجی گفتگو ہے وہ ریکارڈ کی جا رہی ہے، تو غصہ تو بہت ہے. لیکن اگر آپ مجھ سے یہ پوچھتے ہیں کہ جناب اس کا انجام کیا ہوگا، تو یہ میں آپ کو بتا دوں کہ اس کا انجام کچھ بھی نہیں ہوگا، اور یہ امریکہ جو ہے وہ اسی پرانی تنخواہ پہ جو ہے یورپ جو ہے اس کی غلامی کرتا رہے گا امریکہ کی، کیونکہ مفادات کا مسئلہ ہے. یہ امریکہ کے مفادات سے اتنے جڑے ہوئے ہیں یورپ کے مفادات کہ وہ کسی بھی طرح سے امریکہ کے خلاف کسی قسم کی کوئی ایک ایسی پالیسی اختیار کرنے کے لیے تیار نہیں ہے جس سے ان کے جو مفادات ہیں اس پہ ضرب پڑے. تو حالانکہ یہ اتنا بڑا، اگر یہ کیس کسی اور ملک کے ساتھ ہوا ہوتا تو یقیناً یورپ جو ہے وہ بہت سراپا احتجاج بنا رہتا اور بہت کچھ اس کے نتائج نکلتے. لیکن اب آپ کے سامنے ہے کہ دیکھیے کہ نہ صرف یہ کہ تقریباً 80 ملکوں میں جو حکومتیں ہیں ان کے ٹیلیفون ٹیپ کیے جا رہے ہیں، جس میں سے 19 ایسی حکومتیں ہیں جو یورپ کی ہیں، یعنی ایک چوتھائی ملک ایسے ہیں جو یورپی ملک ہیں جن کے سربراہوں کے، حد یہ ہے کہ 35 دنیا کے سربراہ ایسے ہیں جن کے ٹیلیفون ٹیپ کیے جا رہے ہیں، ان کی نجی گفتگو جو ہے وہ سنی جا رہی ہے. اس کے علاوہ برازیل کے اندر ہمیں یہ دیکھنے کو ملا کہ برازیل کے اندر جو ان کی اسٹیٹ آئل کمپنی ہے اس تک کی انہوں نے جو ہے ریکارڈنگ کی، اس کی بھی ٹیلیفون جو ہے ٹیپ کیے گئے. تو میرے نزدیک تو یہ خالی صرف سیکیورٹی کے حوالے سے نہیں ہے کہ امریکن نیشنل سیکیورٹی ایجنسی جو ہے این ایس اے وہ صرف اس لیے فون ٹیپ کر رہی ہے کہ اسے امریکیوں کو تحفظ فراہم کرنا ہے. اس میں اور بہت ساری چیزیں ہیں، یعنی اب سوچنے والی بات ہے کہ برازیلین اسٹیٹ آئل کمپنی کے ٹیلیفون کے ٹیپ کرنے سے آپ کی سیکیورٹی کو کیا خطرہ ہو سکتا تھا. تو اسی وجہ سے جو برازیلین پرائم منسٹر ہیں انہوں نے جو ہے وہ پچھلے مہینے وائٹ ہاؤس کا جو بجٹ تھا اس کو کینسل کیا. اسی طرح آپ ہمیں آج جو نئی تازہ ترین صورتحال ہے وہ یہ ہے کہ تقریباً 21 ملک ایسے ہیں جنہوں نے جو ہے وہ اقوام متحدہ میں قرارداد لانے کی بات کی ہے، جس میں میکسیکو اور فرانس بھی شامل ہے. تو اب مسئلہ یہ ہے کہ یورپی ممالک کو بھی اپنی حیثیت کا اندازہ ہو رہا ہے کہ یہ ہمیشہ امریکہ کی غلامی کے لیے تیار رہتے ہیں، امریکہ کے ہر حکم کے آگے یہ اپنے سر تسلیم کو خم کر دیتے ہیں، لیکن یہ امریکہ ان کا بھی نہیں ہے، امریکہ کے اپنے مفادات ہیں اور وہ اپنے مفادات کے لیے کسی حد تک بھی جا سکتے ہیں. تو میں نہیں سمجھتا کہ اس کے کوئی ایسے کوئی حیران کن نتائج برآمد ہوں گے. یہ پرانی تنخواہ پہ جو ہے امریکہ کی غلامی کرتے رہیں گے اور یہ صرف وقتی طور پہ ایک ابال ہوگا، اور وہ بھی اس لیے کہ یورپی عوام کو جو مطمئن کیا جا سکے، کیونکہ مسئلہ یہ ہے کہ یہاں جمہوریتیں ہیں اور عوام جو ہیں ان چیزوں پہ سراپا احتجاج ہوتے ہیں، لیکن یہ جو لیڈران ہیں جو یورپ کے، یہ میں نہیں سمجھتا کہ یہ کبھی بھی آزاد ہو سکیں گے. اور ان کے میرے نہیں خیال ہے کہ اس واقعے کے بعد بھی ان کے کوئی پالیسی میں تبدیلی آئے گی، کیونکہ دیکھیں ان کے جیسے میں نے ابھی کہا کہ ان کے مفادات مشترک ہیں. ابھی جب چین کی اور ایران کی اور روس کی بات ہوتی ہے تو یہ ممالک خود شامل ہوتے ہیں اور یہ ان تین ممالک کی جو ہے نگرانی کر کے اور امریکہ کے ساتھ شیئر کرتے ہیں، اور امریکہ کے ساتھ ان کا جو ہے اس معاملے میں تعاون ہے کہ جی ایران کی اور چین کی اور روس کی جو ہے وہ ان کے سربراہوں کی اور ان کی ٹیلیفون ٹیپ کیے جائیں. تو چونکہ ان کے مفادات مشترک ہیں ایک بات تو یہ ہے، تو لہٰذا میں نہیں سمجھتا کہ یورپ بہت زیادہ احتجاج کرے گا. ایک حد تک صرف اپنے عوام کو خوش رکھنے کے لیے، اپنے عوام کو مطمئن رکھنے کے لیے یہ ضرور شور مچائیں گے تھوڑا سا، لیکن بالآخر پھر وہی ہوگا جو ان میں جیسا میں نے ابھی کہا.
جی میں پھر حاضر ہوں گا، ایک بار پھر چلتے ہیں دہلی اسٹوڈیو اتل کمار انجان صاحب کی خدمت میں. انجان صاحب میں آپ سے پوچھنا چاہوں گا کہ ابھی آپ نے اشارہ کیا کہ جمعے کو برسلز میں یورپی ملکوں کے سربراہوں کا اجلاس ہوا، اس سے پہلے فرانس کے ساتھ ہالینڈ نے بھی ٹیلی فون پر باراک اوباما سے بات کی اور اینجلا مرکل نے بھی انتہائی غصے کے عالم میں ایسا لگتا ہے کہ بات کی اور کہا کہ آپ کو اس سلسلے میں وضاحت پیش کرنی ہوگی. تو میں آپ سے یہ پوچھنا چاہوں گا کہ کیا اب یورپ میں کہیں نہ کہیں یہ سوچ پیدا ہو سکتی ہے کہ امریکہ کے ساتھ تعلقات پر نظر ثانی کی جائے، یا صحیح تعلقات جیسے ماضی میں تھے ویسے ہی آگے بھی جاری رہیں گے، جیسا کہ ہمارے نارو والے مہمان نے کہا کہ پرانی تنخواہ پہ یہ لوگ کام کرتے رہیں گے؟
دیکھیے یورپین سائیکی، یورپ کے لوگوں کی سوچ بدلتی رہتی ہے. آپ یہ دیکھیے کہ فرانس اور جرمنی دونوں کے اندر ہالینڈے کا کیسے چن کر کے وہ آتے ہیں، سوشلسٹ بیک گراؤنڈ اس سے چن کے آتے ہیں، لیکن حمایت ان کی یورپ کے اندر اور یورپ کے باہر جو امریکہ کی جو امپیریلسٹ پالیسی ہے، سامراجی پالیسی ہے، اسی کا سمرتھن ہالینڈ کر رہے ہیں، جبکہ انہوں نے لبادہ اوڑھ رکھا ہے کہ وہ سوشلسٹ ہیں. فرانس میں، جرمنی میں انجلا مارکل جو ابھی آئی ہیں وہ ان کو خود उनकी पार्टी को पूरी अक्सरियत नहीं है और इसलिए कोई मजबूत स्टैंड लेकर के वो आगे बढ़ेंगी, इसमें शक इसलिए है क्योंकि फिर अमेरिका उसके अंदर दखलंदाजी करके उनकी सरकार को टेढ़ा मेढ़ा कर सकता है और मार्केल को बीच अपना टर्म पूरा किए 4 साल का बीच में ही जाना पड़ सकता है। लेकिन जैसा अभी हमारे ओस्लो से कह रहे थे दोस्त, उन्होंने ठीक कहा कि जर्मनी, फ्रांस और लैटिन अमेरिका के अंदर, लैटिन अमेरिका के मेक्सिको से लेकर ब्राजील तक और ब्राजील से लेकर के पेरू तक एक लहर चल दी है, जिस लहर के चलते जो तमाम अमेरिका की हामी जो सरकारें थी पिछले 10 साल में वो सब टूट गई, वो कभी पावर में नहीं आ सकी। और पिछले 50 साल तो क्यूबा को छोड़ करके लैटिन अमेरिका के सभी मुल्कों में एक तरीके से अमेरिका परस्त सरकारें थी और ये कहा जाता था कि लैटिन अमेरिका जो है वो अमेरिका की का पिछवाड़ा है, इट इज द बैकयार्ड ऑफ द यूएसए। लेकिन आज उस बैकयार्ड में एक जबरदस्त तब्दीली हुई है, इसलिए मैं समझता हूं कि मेक्सिको के लोग, ब्राजील के लोग, ये लोग जो यूनाइटेड नेशन के अंदर फ्रांस के साथ बात करके और जर्मनी के साथ बात करके ये जो एस्पियोनेज का उनके अंदर ट्रांसपेरेंसी, जासूसी के अंदर पारदर्शिता, ट्रांसपेरेंसी, खुलापन होना चाहिए और इसके ऊपर एक नया जिसको कह सकते हैं कि अंडरस्टैंडिंग, मेमोरेंडम ऑफ अंडरस्टैंडिंग साइन करना चाहिए। जैसे हम ये कहते हैं कि हम ह्यूमन चार्टर बनाते हैं यूनाइटेड नेशन के अंदर, एक इंसानी किरदार और इंसानी इज्जत के लिए एक एक एक, एक हलफनामा है तमाम मुल्कों का जो मेंबर है यूनाइटेड नेशन के। आज एक नए हलफनामे की जरूरत है कि मुल्क दूसरे मुल्कों की खुद मुख्तारी में अपनी टांग ना अड़ाए, उनके अंदरंगी मामलों के अंदर खुफिया गिरी ना करें और एक तरीके का जिस तरह से नो बॉर्डर के ऊपर नोमेंस लैंड है, बॉर्डर के अंदर सीज फायर की गुंजाइश है दो मुल्कों के बीच में, वैसे ही आज जो टेक्नोलॉजी का इस्तेमाल करके अमेरिका दूसरे मुल्कों के सियासतदानों और उनकी पार्टियों और उनके इक्तिसादी मसाइल के अंदर, जैसे ठीक कहा हमारे प्रोफेसर ने लंदन से कि वो बोइंग का झगड़ा है, अभी मैं जानता हूं हिंदुस्तान के अंदर यूनाइटेड स्टेट्स ऑफ अमेरिका लगा
जी। मैं फिर हाजिर हूँगा दिल्ली स्टूडियो, मैं इस वक्त चलता हूँ लंदन जहाँ पर अंद्राबी साहब मौजूद हैं। अंद्राबी साहब, मैं आपसे यहाँ पर पूछना चाहूँगा कि आज ये खबर ये आई है कि ये जो यूरोप में और दीगर मुल्कों में जो जासूसी की सरगर्मियाँ अंजाम दी हैं अमेरिका ने, इसमें बरतानिया भी अमेरिका के साथ शरीक रहा है। चुनांचे यॉर्कशायर में कोई रॉयल नाम का कोई फ़िज़ाई अड्डा है बरतानिया का, वहाँ इसका मरकज़ था और उस फ़िज़ाई अड्डे से अमेरिका के जासूसों को मदद पहुँचाई गई। अगर ये बात सही है तो बरतानिया की हैसियत और पोजीशन यूरोप में क्या होगी?
जी ये आप सही फरमा रहे हैं, यहाँ यॉर्कशायर में ईव्स ड्रॉपिंग सेंटर है, यानी सुनने वाले आलात हैं जो टेलीफोन वगैरह सब सुनते हैं और ये हमें आज से 10-15 साल पहले ये मालूम है, ये कोई नई बात नहीं है। तो ये हर कोई ये समझता है कि बरतानिया यूरोप में, यूरोप का अमेरिका है, यानी ये अमेरिका का काम कर रहा है। अलबत्ता यहाँ की हुकूमतें बार बार ये कहती हैं कि हमें यूरोप के साथ चलना चाहिए, यूरोप का हिस्सा बनना चाहिए, लेकिन जहाँ तक सियासी वफादारी और ग्लोबल ऑब्जेक्टिव्स और दुनिया में सियासी एजेंडा है तो बरतानिया और अमेरिका डेफिनेटली एक ही पेज पर होते हैं। और ये हाल ही में जो शाम के ताल्लुक से जो करारदाद आई और इन्होंने अमेरिका का उस वक्त साथ नहीं दिया था, वो भी कोई बहुत बड़ा मसला नहीं था। वो अब जैसे कि कुछ पहले प्रोग्राम में भी ये बात आई थी, वो भी अब शायद बाज़ाब्ता फिर ये बात आएगी कि उसमें पहले से ही कोई अंडरस्टैंडिंग थी, वो कोई बहुत बड़ा कोई ऐसा स्टेप नहीं था अमेरिका की दुश्मनी वाला स्टेप। तो लिहाजा यूरोप में बरतानिया को पहले से ही इस तरह जाना जाता है। लेकिन मसला यह है कि जो आपके मेहमान फरमा रहे थे नॉर्वे से, और मुझे मालूम नहीं, मैं दिल्ली की गुफ्तगू नहीं सुन सका, असल में यूरोप में ये मसला गुलामी आज़ादी का नहीं है, ऐसा नहीं है कि यूरोप के लीडर गुलाम हैं या आज़ाद, वो मसला नहीं है। असल में यूरोप की रिलेशन जो अमेरिका के साथ है वो स्ट्रेटजिक है, यानी ये जो पिछले एक कई सौ सालों से जो एक इस्तेमारी एक गिरफ्त एक इस्तेमारी कंट्रोल दुनिया में कायम हुआ है उसकी सियासी कुव्वत बदलती रही है। एक ज़माने में बर्तानिया के पास थी, अब अमेरिका के पास है, और ये लोग अपने आप को मोहताज समझ रहे हैं कि अमेरिका इनका मसल मैन है। जैसे जैसे किसी मोहल्ले में आपका कोई पहलवान हो तो सब उस पहलवान के साथ अच्छा बनाए रखते हैं, इसलिए कि ज़रूरत के वक्त हम पहलवान की मदद ले लें। तो अमेरिका इन लोगों का पहलवान है और ये अमेरिका के साथ इसीलिए अच्छा बनाए रखते हैं इसलिए कि इनके स्ट्रेटजिक मफादात हैं, इनके ये खुद अपने आप को अब डिफेंड नहीं कर पाते, इनको अमेरिका की ज़रूरत पड़ती है। असल लॉजिक यहाँ की हुकूमतों का वही है, इसलिए ये सही है कि ये एक बहुत बड़ी लेकिन इसने जो पब्लिक अवेयरनेस पैदा की है, इसने जो आवाम के अंदर अवेयरनेस पैदा की, वो बजाय खुद एक बहुत बड़ी बात है और वो यहाँ के हालात पे वो डेफिनेटली असरअंदाज होगी।
जी बहुत शुक्रिया। हैदर हुसैन साहब, अमरीकी सदर बाराक ओबामा ने फ्रांसवा ओलैंड से साथ गुफ्तगू जो हुई उसमें भी कहा, और एंजेला मर्केल से जो गुफ्तगू हुई उसमें भी कहा कि हमें इसकी कोई इत्तला नहीं। क्या ये मुमकिन हो सकता है कि इतने बड़े पैमाने पर इतना बड़ा काम हो रहा हो और मुल्क के सदर को इसकी इत्तला न हो?
जी देखिए, ऐसा है कि एडवर्ड स्नोडन ने जो जो कागजात जो उस मंजर आम पर आए हैं एडवर्ड स्नोडन की मदद से, तो उसके हवाले से अब इसी आज ही कल की खबर है कि दार श्पीगल जो कि जर्मनी का सबसे मोतबर अखबार है, उसने ये खबर दी है कि सन 2002 से और अब तक एंजेला मर्केल की जो है वो निगरानी की जाती रही है, उनकी तमाम गुफ्तगू सुनी जाती रही है, और अमरीकी सदर को ये बात मालूम थी। यानी ओबामा ने एंजेला मर्केल से जो गुफ्तगू करते हुए कहा कि मुझे इसका इल्म नहीं था, इस सरासर झूठ है। दार श्पीगल के पास ऐसे डॉक्यूमेंट्स मौजूद हैं और गार्जियन अखबार के पास ऐसे डॉक्यूमेंट्स मौजूद हैं जो इस बात को साबित करते हैं कि नेशनल सिक्योरिटी एजेंसी जो अमेरिका की NSA है, उसने बाकायदा अमेरिकी सदर ओबामा को इस बात से आगाह कर दिया था कि हम किन किन लोगों के फोन टेप कर रहे हैं, उसमें एंजेला मर्केल का नाम भी शामिल था। तो ये कहना अमरीकी सदर की जानिब से कि जनाब उन्हें इस बात की खबर नहीं थी और उनके बगैर इतला दिए बगैर ये काम होता रहा, सरासर झूठ है, और इसका सबूत जो है वो आज जो दार श्पीगल में जो रिपोर्ट शाया हुई है उसमें इसका सबूत के साथ इस रिपोर्ट शाया हुई है कि अमरीकी सदर इस बात से बखूबी आगाह थे कि दुनिया के किन किन मुल्कों के जो सरबराह हैं जो अहम लीडरान हैं उनके फोन टेप होते रहे। उसकी वजह यह थी कि एंजेला मर्केल जो है इनका बैकग्राउंड क्योंकि ईस्ट जर्मनी से था, ये वहां पैदा हुई वहां पली बढ़ी हैं, तो और कम्युनिस्ट पार्टी से उनका ताल्लुक रहा था, तो लिहाजा अमेरिका को इस बारे में थोड़ा सा शक रहा होगा यकीनन कि भाई, और वही करते हैं ये, हम सब भी इस बात से जानते हैं कि दुनिया के हर अहम मुल्क में जहां पर भी अमरीकी मफादात का मसला होता है वहां पर जो भी उभरने वाले लीडर भी अगर होता है कोई, तो उसकी भी वो पहले से निगरानी शुरू कर देते हैं कि भाई ये कहीं शख्स मुस्तकबिल का वजीर आजम सदर ना बन जाए किसी मुल्क का, तो हमारे पास पूरी एक फाइल मौजूद होनी चाहिए जिसमें इसकी तमाम माजी जो है वो खंगालते हैं और उन्हें पता होता है कि ये शख्स इसकी कौन कौन सी कमजोरियां जिसको अमरीका जो है वो अपने फेवर में इस्तेमाल कर सकता है, इसकी इसमें क्या इसकी खास बातें हैं, इसका बैकग्राउंड क्या है, ताकि उस आदमी से मुजाकरात करने में या उस पर प्रेशर डालने में आप वो मालूमात जो है वो आपके बहुत काम आती है। तो मैं समझता हूं कि ये सरासर झूठ है कि अमरीकी सदर को इस बात का इल्म नहीं था कि एंजेला मर्केल जो है उनका टेलीफोन टेप हो रहे हैं, उनकी निजी गुफ्तगू सुनी जा रही है वगैरह वगैरह। ये सिर्फ एक फेस सेविंग के लिए कह रहे हैं कि जब एंजेला मर्केल ने गुस्से में उन्हें फोन किया है तो उनके पास और क्या कह सकते थे, वो ये तो नहीं कह सकते थे ओबामा साहब कि जनाब मेरी मर्जी से सब कुछ हो रहा है। तो ये जाहिर है कि हमें मालूम है कि जब सिफारती लेवल पे इस तरह की बातें होती हैं तो इसीलिए अब यूरोपीय जो ममालिक हैं वो ये इस बात का कोशिश कर रहे हैं कि एक ऐसा मुआहदा हो जाए कि अमेरिका जो है वो इन ममालिक के निगरानी ना कर सके, जिस तरह के सेकेंड वर्ल्ड वॉर के बाद बरतानिया के साथ मुआहदा हुआ था कि भाई अमरीका जो है वो बरतानिया के सरबराहों की जो है उनके वो टेलीफोन नहीं सुनेगा या निगरानी नहीं करेगा। लेकिन मैं नहीं समझता कि अमेरिका जो है वो यानी वो मुआहदा कर भी लेंगे लेकिन वो मैं नहीं समझता कि वो इन कामों से बाज आएंगे, क्योंकि अमेरिका इस वक्त एक ऐसे फिरौनियत का शिकार है कि वो समझते हैं कि हम जहां चाहें जो चाहें कर सकते हैं और हमें किसी कानून के हम पाबंद नहीं है, हमारे सामने मौजूद है। 2003 में जब उन्होंने इराक पे हमला किया तो वो एक गैर कानूनी जंग थी, जब उन्होंने लीबिया पे हमला किया तो उनके पास कोई, उनको वो ये समझते हैं कि उनको किसी किस्म के कानून की या उस अक़वाम मुत्तहिदा की किसी रेजोल्यूशन की जरूरत नहीं है। वो जब चाहें जहाँ चाहें, हमारे सामने मिसालें मौजूद हैं, वो यमन पे ड्रोन अटैक करते हैं, वो पाकिस्तान पे ड्रोन अटैक करते हैं। इंटरनेशनल मीडिया इस बात में बार बार इस बात को लिखता है कि ये बैन अल-अक़वामी कवानीन के खिलाफ वर्जी है, लेकिन अमरीका करता है। वो कहता है जी हम जहाँ पर भी हमें जो है वो शक होगा कि हमारे मुफादात के खिलाफ कुछ लोग काम करने का इरादा रखते हैं, हम उनके खिलाफ जो है वो स्ट्राइक करेंगे। तो अमरीका ने इस 9/11 के बाद एक जो पॉलिसी अख्तियार की है वो बड़ी वाजे है कि उन्हें इससे कोई फर्क नहीं पड़ता कि इंटरनेशनल लॉ क्या कहता है, बैन अल-अक़वामी कवानीन क्या कहते हैं, बैन अल-अक़वामी इदारे क्या कहते हैं। उन्होंने अपना काम करना है, उन्होंने और इस बुनियाद पर नहीं करना खाली कि सिक्योरिटी का मसला। जैसे मैंने अभी कहा कि भाई वो अब एक ऑयल कंपनी है उसका आप जो है वो यानी फोन टेप कर रहे हैं, इसका मतलब है कि देखिए टेक्नोलॉजी के हवाले से भी कि अमेरिका ये नहीं चाहता कि कोई दूसरा मुल्क जो है वो उनसे ज्यादा तरक्की कर जाए, उनसे ज्यादा टेक्नोलॉजी में भी आगे बढ़ जाए।
बहुत शुक्रिया आपका अतुल कुमार अंजान साहब, माजा चाहता हूँ आपसे कि गुफ्तगू मुकम्मल ना हो सकी। मैं आपसे पूछना चाहूँगा कि पहले एक बात ये कह दूँ कि अभी दो रोज़ कबल रूसी ड्यूमा में जो इंटरनेशनल मामलात की कमेटी के चेयरमैन हैं लेक्सी यशकोफ, उनका बयान आया कि इस वक्त अमेरिका दुनिया में जासूसी करने वाला सबसे बड़ा मुल्क है, और उन्होंने ये बात जोर देकर कही कि अमेरिका जो ये दावा करता है कि एक मुल्क दूसरे मुल्क की जासूसी करते हैं, यानी सभी मुल्क एक दूसरे की जासूसी करते हैं, ये झूठा दावा है अमेरिका का। फ़र्ज़ कर लिया जाए कि अगर एक मुल्क दूसरे मुल्क की जासूसी करता भी है तो क्या अमेरिका के लिए यह बहाना बन सकता है कि वो पूरी दुनिया की जासूसी करे?
कतई नहीं बन सकता। लेकिन जैसा अभी कहा जा रहा था कि सेकेंड वर्ल्ड वॉर के बाद जिस तरीके से अमेरिका ने यूरोप के ऊपर अपनी धाक बनाने की कोशिश की, साथ ही साथ कम्युनिस्ट सोवियत यूनियन ने भी यूरोप के बड़े हिस्से में अपनी धाक बनाई और ईस्टर्न यूरोप के अंदर पूरी उसकी सरकारें बनी, उसने एक तरीके से चुनौती दे रखी थी अमेरिका को, अमेरिका की बढ़त के ऊपर एक बड़ी चुनौती थी वो, और लगातार सोवियत यूनियन के रहने से दुनिया का बैलेंस भी बना हुआ था। भले कुछ लोग कह रहे हो कि वो कोल्ड वॉर था या वो कौन सा वॉर था, इसके बारे में नहीं कहा जा सकता, लेकिन क्या सोवियत यूनियन अगर डिसइंटीग्रेट नहीं होता तो इराक पर इस तरह का हमला हो सकता था? अगर सोवियत यूनियन आज जिंदा होता, आज रहता, तो क्या लीबिया और सीरिया को इस हालत में से गुजरना पड़ता? नहीं पड़ना पड़ता। अगर सोवियत यूनियन आज होता तो क्या फलस्तीन के लोगों के हक और इंसाफ इस तरह से छीन लिए जाते? क्या सोवियत यूनियन होता तो इसराइल की तरफ से लगातार बमबारी अस्पतालों और स्कूलों पर फिलिस्तीन में होती रहती? नहीं होती रहती। और ठीक कहा है किसी शायर ने हमारे हिंदुस्तान के कि दीवार क्या गिरी मेरे मकान की, लोगों ने सहन से रास्ते बना लिए। सोवियत यूनियन क्या गिरा, लोग दुनिया, अमेरिका ने समझ लिया कि सारा देश उसका अपना आंगन है, वो कहीं भी खेल सकता है, कहीं भी चाहे जो कर सकता है। वो इराक की गर्दन मरोड़ चुका, वो अब ईरान की तरफ बढ़ रहा है, सीरिया को वो तबाह कर रहा है, लीबिया को उसने बदल डाला, खत्म कर डाला, वो इस तरह सोच रहे हैं। वो आज इस बर्रसगीर में भी हिंदुस्तान के तमाम झगड़े लगा रहे हैं और उन लगाने के साथ वो अपने हथियार बेच रहे हैं, और हथियारों को बेचने के लिए उनको इकोनॉमिक इंटेलिजेंस के नाम पर वो तमाम चीजें कर रहे हैं। लेकिन एक बात को ध्यान में रखने की जरूरत है कि जब यूरोप के अंदर कॉमन यूरोपियन होम का एक कंसेप्ट भी डेवलप हुआ था, आगे बढ़ा था, लेकिन अमेरिका ने अपने मफाद में जो फ्रांस, ब्रिटेन, जर्मनी, इटली और दूसरे तमाम स्कैंडिनेवियाई कंट्रीज के साथ, मुल्कों के साथ मिलकर एक कॉमन यूरोपियन होम का जो एक समझदारी बनी थी कि हमारा ये सबका मुश्तरका एक घर है, वो आइडिया जो 1985 तक चलता रहा, 90 तक आते आते उसको तोड़ने का काम धीरे धीरे अमेरिका ने कर दिया, ताकि कोई ताकत यूरोप में अमेरिका के खिलाफ न जा सके, और इसलिए आज ये कोशिश उनकी है। लेकिन ये बात भी सही है कि जो जो इक्तिसादी व्यापार बढ़ेगा, जर्मनी से उनकी टक्कर होगी, क्योंकि जर्मनी दुनिया के अंदर जो है मैन्युफैक्चरिंग इंडस्ट्री में सबसे आगे है, उसका टोटल प्रोडक्शन 80% एक्सपोर्ट होता है, अमेरिका नहीं चाहता। کہ یورپ کے تمام ملک ایکسپورٹ کے معاملے میں آگے بڑھیں، وہ ان کی خود مختاری پر بہت زیادہ یقین نہیں کرتا، وہ چاہتا بھی نہیں۔ اس لیے ہم سمجھتے ہیں کہ امریکہ اور امریکہ کے حامی جو ملک ہیں، خاص طور سے برٹن، برٹن تو اس کا پچھلگو ملک ہے، پچھلگو ملک ہے۔ حالانکہ برٹن کی ڈیموکریسی 650 سال کی پرانی ڈیموکریسی ہے، لیکن برٹن کے جو حکمران ہیں، چاہے وہ لیبر پارٹی کے حال میں رہے ہوں اور چاہے کنزرویٹو پارٹی کے رہے ہوں یا سوشل ڈیموکریٹس رہے ہوں، وہ کسی نہ کسی طریقے سے سی آئی اے کو جسٹیفائی کرتے ہیں، وہ کہیں نہ کہیں سے امریکہ کو جسٹیفائی کرتے ہیں، اس کے ساتھ کھڑے ہوتے ہیں۔ اس لیے آج دنیا کے اندر تیسری جو طاقتیں ہیں، تھرڈ ورلڈ کنٹریز ہیں، ڈیولپنگ کنٹریز ہیں، ان کو کھڑے ہونا پڑے گا، اور وہی دنیا کی آبادی کا 2/3 ہے۔
بہت بہت شکریہ عبدالکمار انجان صاحب،
یہ لے کر کے چلنا پڑے گا، تب ان ملکوں کی خود مختاری بھی بچے گی تھرڈ ورلڈ کی۔ یہ جو کہتے ہیں کہ سب ایک ملک دوسرے ملک کی جو ہے جاسوسی کرتے ہیں، یہ اپنا دامن چھپانے کے لیے بہت کمزور سا آرگومنٹ، بہت کمزور دلیل۔
بہت شکریہ آپ کا،
سامراجیوادی امریکہ کی ہے۔
بہت شکریہ عبدالکمار انجان صاحب، آپ نے اپنا قیمتی وقت ہمیں عنایت کیا، ہم آپ کے شکر گزار ہیں۔ پروگرام کا ہمارا وقت ختم ہو چاہتا ہے، اس لیے ہم آپ سے اجازت چاہتے ہیں۔ اندرابی صاحب، ہمارے پاس صرف 2 منٹ کا ٹائم بچا ہے، ایک نقطے کی طرف اشارہ کیا تھا عبدالکمار انجان صاحب نے اپنی پہلی گفتگو میں، کہ جب امریکہ دنیا کے دوسرے ملکوں میں جا کے اس طرح سے اتنی بڑی اور اتنے وسیع پیمانے پر جاسوسی کر سکتا ہے ان کے حکام اور رہنماؤں اور سربراہوں کی، تو ہر سال ستمبر میں سالانہ اجلاس ہوتا ہے خود نیو یارک میں، جہاں دنیا کے بیشتر ممالک کے سربراہان مملکت آتے ہیں، وہاں تو جاسوسی کرنا اس کے لیے بہت آسان ہے، اور سال بھر وہاں نمائندہ دفتر پوری دنیا کا موجود رہتا ہے، وہاں کے ڈپلومیٹ موجود ہوتے ہیں، تو کیا ضرورت اس بات کی اب نہیں ہو گئی کہ یہ دفتر یا اقوام متحدہ کا ہیڈ کوارٹر کہیں اور منتقل کیا جائے؟ اس سلسلے میں کتنی آواز اٹھ سکتی ہے؟ 1 سے 1.5 منٹ کے اندر میں جواب چاہوں گا۔
جی یہ مطالبہ اگر ہوگا تو معقول ہوگا، یعنی اس میں اقوام متحدہ کی ہی کیوں بات لیتے ہیں آپ؟ آپ دیکھیں، یہاں جب G8 کا مسئلہ ہوا، آپ تک میری بات آ رہی ہے؟
جی
ہلو،
جی فرمائیے۔
ہلو
اندرابی صاحب، آپ کی آواز آ رہی ہے۔
جی تو میں کہہ رہا تھا کہ ابھی جب G8 کا یہاں اجلاس ہوا، تو اس میں یہ بات آئی کہ پچھلا جو G8 کا اجلاس ہوا تھا، اس میں پوٹن پر جاسوسی کی گئی تھی اور اس کا فون جو ہے اس کو ٹیپ کیا گیا تھا، تو یہ باتیں اب آ رہی ہیں۔ لیکن میں اختتام میں آپ کو یہ بات کہوں گا کہ یہ دیکھیں، امریکہ کی اس کا ایک جنون ہے، ایک خدائی کا جنون، لیکن دیکھیں خدائی تو صرف خدا کو زیب دیتی ہے۔
بہت شکریہ آپ کا، بہت شکریہ، بہت شکریہ۔
اب یہ آپ دیکھیں کہ یہ جو سارا کچھ ہو رہا ہے، اور یہ جو ساری ہمارے پاس جو معلومات آ رہی ہیں، آپ اس کو بالکل یہ سمجھیں کہ امریکہ
زوال شروع ہو چکا ہے۔ بہت شکریہ آپ کا۔ ناظرین، آپ نے ہمارے معزز مہمانوں کی گفتگو ملاحظہ فرمائی، یقینی طور پر امریکہ اپنی ان حرکتوں سے یہ ظاہر کر رہا ہے کہ اب اس کا زوال شروع ہو چکا ہے، اور وہ امریکہ جو 21ویں صدی میں عالمی چوداہٹ کا خواب دیکھ رہا تھا، اب پوری دنیا میں، نہ صرف عالم اسلام، نہ صرف تیسری دنیا کے ملکوں میں، بلکہ یورپ میں بھی عوام اس کے سلسلے میں نفرت اور بیزاری کا اظہار کرنے لگے، اور یورپی حکام اگرچہ خود کو امریکہ کا اسٹریٹجک پارٹنر سمجھتے ہیں، لیکن ایک نہ ایک دن انہیں اپنے عوام کے مطالبات کے سامنے بہرحال سر جھکانا ہوگا، اور امریکہ کے ساتھ اپنی پالیسی پر نظر ثانی کرنی ہوگی، ورنہ امریکہ اپنے نام نہادی اتحادی ملکوں کے ساتھ اسی طرح کا رویہ اپناتا رہے گا، اسی طرح دشمنی اندر سے ظاہر کرتا رہے گا اور ان کی جاسوسی کرتا رہے گا۔ پروگرام تک کے لیے مجھے علی باسی اور دیگر ساتھیوں کو اجازت دیجیے، خدا حافظ۔